بسم الله الرحمن الرحيم. بسم الله الرحمن الرحيم. یہ روایت حضرت عقبہ ابن عامر رضی اللہ تعالی عنہ عنہم سے منقول ہے. حضرت نبی کریم صلی اللہ علیہ وسلم ایک دن اپنے گھر سے نکلے اور احد پہاڑ کے قریب جہاں غزوہ احد کے شہدائے کی رام مدفون ہے وہاں تشریف لے گئے اور ان شہدائے احد کے اوپر آپ نے نماز ادا فرمائی. دیکھیے اس روایت کا جو مضمون ہے یہ حجت الوداع کے بعد کا واقعہ ہے کہ جب نبی کریم صلی اللہ علیہ وسلم حجت الوداع سے تشریف لائے اس کے بعد کا یہ واقعہ ہے. غزوہ احد کے موقع پر جو صحابہ شہید ہوئے تھے ان کی تو باقاعدہ جنازے کی نماز پڑھ ہی گئی تھی اور نماز پڑھ کے ان کو دفن کیا گیا تھا, لیکن اس واقعے کے 8 سال گزرنے کے بعد پھر نبی کریم صلی اللہ علیہ وسلم حیات مبارکہ کے آخری ایام کے اندر شہدائے احد کے مزار کے اوپر تشریف لے گئے اور دوبارہ آپ نے نماز ادا فرمائی. یہاں یہ بات ذہن میں رکھنی چاہیے کہ 8 سال کے بعد جو نبی کریم صلی اللہ علیہ وسلم ان کی پھر سے جنازے کی نماز پڑھ رہے ہیں یہ شہدائے احد کے اکرام اور اعزاز میں ہیں کہ ان لوگوں نے دین کے خاطر جو عظیم الشان قربانیاں دی اس کی قدر دانی اور اس کے سے اس عنوان سے اعزاز اور اکرام کے طور پر حضور نے 8 سال کے بعد جنازے کی نماز دوبارہ ادا فرمائی. جیسے اس وقت ایک رواج ہے, اگرچہ وہ شرعی نقطہ نظر سے متکلم فی رواج ہے, کسی کا انتقال ہوتا ہے تو جب اس کی برسی آئے گی یعنی انتقال کا 1 سال آئے گا تو اس کے اوپر لوگ ان کو یاد کرتے ہیں مرنے والے کو اور خراج عقیدت پیش کرتے ہیں. موت کے 25 سال آتے ہیں تو اس وقت کے اوپر بھی بڑا پروگرام کیا جاتا ہے, 50 پر اس سے زیادہ, اور کسی کے موت پر 100 سال گزرتے ہیں کسی نامور آدمی کی موت پر تو اس پر اور بڑا پروگرام اور جشن کیا جاتا ہے. یہ اہل دنیا کا ایک طریقہ ہے. اخبار میں بھی روز آنا پرتھم پنیہ تیتھیے, دیتیے پنیہ تیتھیے, ترتیہ پنیہ تیتھیے, روزانہ اخبار میں یہ عنوان ہوتا ہے کہ مرنے والے کا 1 سال ہوا, دوسرا ہوا, تیسرا سال ہوا تو خراج عقیدت پیش کرتے ہیں. نبی کریم صلی اللہ علیہ وسلم نے شہدائے احد کو گویا کہ ایک خصوصی انداز سے خراج عقیدت پیش کیا, ان کے لیے خصوصی دعا کا اہتمام کیا 8 سال گزرنے کے بعد. اور اس طریقے سے آپ صلی اللہ علیہ وسلم وہاں دعا ایصال ثواب وغیرہ سے فارغ ہوئے اور فارغ ہو کر مدینۃ المنورہ تشریف لائے. اس زمانے میں احد مدینہ سے باہر تھا, اس لیے وہاں دعا ایصال ثواب کر کے مدینۃ المنورہ آئے. ثم انصرف الی المنبر, اور مسجد نبوی کے منبر کے اوپر تشریف لائے. سمجھو کہ یہ زندگی کے آخری خطابات میں سے ہیں. آخری باقاعدہ ممبری بیانات میں سے ہیں. یہ آپ کا ممبر مبارک پر تشریف لانا اور خطاب فرمانا. فقال, آپ نے ارشاد فرمایا, انی فرت لکم, فرت جو آدمی آگے چل کر کے پانی کی تلاش کرتا ہو اس کو فرت کہتے ہیں. پرانے زمانے کے اندر قافلے چلتے تھے, لشکر چلتا تھا, کارواں چلتے تھے, تو ایک آدمی آگے آگے ہوتا تھا کہ بھائی کہاں پانی ہے, وہاں قافلہ قیام کرے گا, پانی استعمال کرے گا. اس آدمی کو جو آگے چل کر کے پانی کی تلاش کرے فرت کہا جاتا ہے. اسی کو قرآن کی اصطلاح میں وارد بھی کہا جاتا ہے. تو دوسرا معنی ہے فرت کا, کسی سے آگے آگے چل کر کے کسی کے لیے تیاری کر رہا ہے. جیسے کہ بھائی پوری جماعت اس جمعرات جمعہ کو فلاں جگہ جا رہی ہے, تو ایک صاحب دوپہر سے چلے جائیں گے اور سب کے لیے تعام منام قیام کا انتظام کریں گے تاکہ بعد میں پوری جماعت آوے تو ان کے لیے سہولت ہو جائے. اس کو بھی فرت کہا جاتا ہے کہ آگے جا کر کے ضروریات مہیا کرے, ضروریات کا انتظام کرے, وہ فرت کہا جاتا ہے. تو حضرت نبی کریم صلی اللہ علیہ وسلم نے منبر مبارک پر تشریف لا کے فرمایا, میں تمہارے لیے فرت ہوں, یعنی آگے جا رہا ہوں آخرت کے اندر. یہ اشارہ دے رہے ہیں روانگی کا کہ آگے جا کر کے میں تمہارے لیے آگے کی منزل پر ضروریات کی تیاری کروں گا. وَأَنَا شَهِيدٌ عَلَيْكُمْ, میں تمہارے اوپر گواہ بنوں گا, میری امت کے اعمال اس کے اوپر ایمان پر میں گواہ بنوں گا آگے جا کر کے. پھر آگے ایک عجیب معجزہ ظاہر فرمایا, عجیب معجزہ. وَإِنِّي وَاللَّهِ لَأَنظُرُ إِلَى حَوْضِي الْآنِ, کہ اس وقت کے اوپر میں منبر پر کھڑے ہو کر کے میرے حوض کو دیکھ رہا ہوں. یہ معجزہ کہ مدینہ طیبہ میں آپ ہیں, منبر مبارک پر ہے, مسجد میں ہے, اور حوض کوثر آپ وہاں کھڑے کھڑے دیکھ رہے ہیں. یہ معجزہ ہے. اور یہ بھی اس سے معلوم ہو گیا کہ حوض پیدا ہو چکا ہے, اللہ نے حوض کوثر کو پیدا فرما دیا ہے. اور غیب کی بات بتلانا یہ بھی دوسرا معجزہ ہو گیا کہ یہ مغیبات میں سے ہے کہ حوض پیدا ہو چکا, حوض موجود ہے, اور آپ صلی اللہ علیہ وسلم اس کی اطلاع دے رہے. اس کو کہتے ہیں مغیبات, غیبی خبریں اس کو کہا جاتا ہے. وَإِنِّي وَاللَّهِ لَأَنظُرُ إِلَى حَوْضِي الْآنَ, اور میں خدا پاک کی قسم میرے حوض کو اس وقت دیکھ رہا ہوں. قسم کھا کے مضمون کو مؤکد بیان فرمایا. وَإِنِّي قَدْ أُوتِيتُ مَفَاتِيحَ خَزَائِنِ الْأَرْضِ, اور یقیناً مجھے زمین کے خزانوں کی چابیاں دے دی گئی, اللہ کی طرف سے مجھے زمین کے خزانوں کی چابیاں دے دی گئی. اب دیکھیے کسی کو چابی مل جائے تو خزانوں پر اس کا تصرف ثابت ہو جاتا ہے. اب وہ کھولے گا, نکالے گا, استعمال کرے گا, تقسیم کرے گا, متصرف ہو جاتا ہے وہ آدمی. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ مجھے زمین کے خزانوں کی چابیاں عطا کی گئی. کیا مطلب؟ نمبر ایک, دنیا کے با رونق پر رونق پر شان و شوکت شہر جو عجمی حکمرانوں کے ہاتھ میں ہیں اس کو فتح کرنا نہایت دشوار اور مشکل ہے. اب میری امت ان شہروں کو ملکوں کو فتح کرے گی، یعنی جو دنیاوی اعتبار سے ترقی یافتہ شہر ہے، متمدن شہر ہے، آباد شہر ہے، اور جہاں اجمیوں کی مستحکم حکومتیں ہیں، میری امت اس کو فتح کرے گی. دوسرا مطلب، میری امت کو اللہ تعالی خزانے عطا کریں گے، دولت کی کثرت میری امت پر ہو جائے گی، ریل پیل ہو جائے گی دولت کی میری امت کے اوپر. اب ظاہر بات ہے کہ جب دولت کی کثرت ہوتی ہے، دولت کے خزانے کھول دیے جاتے ہیں، تو انسان حلال حرام کی تمیز نہیں کرتا ہے، اور بس ایک ہی نقطۂ نظر ہو جاتا ہے، دولت جمع کرو، کثیر مقدار میں حاصل کرو، وافر مقدار میں اکٹھا کرو، یہی اس کا نظریہ ہو جاتا ہے. پھر وہاں وہ کوئی تمیز نہیں کرتا کہ حلال طریقے سے کما رہا ہے کہ حرام طریقے سے کما رہا ہے، بس کماؤ، جمع کرو، اکٹھا کرو. نمبر تین، تیسرا مطلب یہ کہ زمین کے اندر جو معدنیات چھپے ہوئے ہیں، وہ اب میری امت برآمد کرے گی، نکالے گی. زمین میں قسم قسم کے معدنیات، اس وقت تک میں انسانیت نے جتنے معدنیات نکال لیے، اس سے کئی گنا زیادہ ابھی زمین میں موجود ہے. انسانوں نے جب تک نکال لیا، پیٹرول نکالا، آئل نکالا، کیروسین نکالا، کروڈ نکالا، سونا نکالا، چاندی نکالی، لوہا نکالا، تانبا پیتل، جواہرات نکالے، کوئلے نکالے، جتنا اس وقت تک میں انسانیت نے نکال لیا، اس سے زیادہ ابھی زمین میں موجود ہے جو اب تک نہیں نکالا. اور ایسی ایسی دھاتیں ہیں جس کا آج تک انسانیت کو پتہ نہیں تھا. اب دیکھیے یورینیم، آج تک انسانیت کو پتہ ہی نہیں تھا، اب یورینیم برآمد ہوا. کتنی قیمتی دھات ہے یورینیم. یہ ایٹم بم بنتے ہیں تو اس میں یورینیم استعمال ہوتا ہے. پلیٹینم ایک دھات نکلی، بہت قیمتی، سونے اور چاندی سے بھی زیادہ مہنگی ہوا کرتی ہے پلیٹینم. تو ایسی قیمتی قیمتی معدنیات برآمد ہو رہی ہے، اور قیامت تک وہ برآمد ہوتی رہے گی. تو گویا کہ زمین کے اندر جو معدنیات ہیں، وہ اللہ میری امت کو دیں گے، اور امت کھود کھود کر کے اب اس کو نکالے گی. یہ ہیں برکت کے خزانے، زمین کے خزانوں کی چابیاں میری امت کو دے دی گئی، یعنی میری امت ان تمام چیزوں کو حاصل کرے گی اور اپنے تصرف اور اپنے قبضے کے اندر لائے گی. کتنی بڑی بشارت ہو گئی حدیث شریف کے اندر. تو آپ صلی اللہ علیہ وسلم نے مفاتیح خزائن الارض فرمایا یا مفاتیح الارض فرمایا، راوی کو شک ہے. پھر کیا فرمایا؟ وَإِنِّي وَاللَّهِ مَا خَافُ عَلَيْكُمْ أَن تُشْرِكُوا بَعْدِي، مجھے خدائے پاک کی قسم تمہارے بعد کوئی ڈر نہیں ہے کہ تم میرے بعد شرک کرنے لگو. یہاں پوری امت مراد ہے، کہ میری پوری امت شرک میں مبتلا ہو جائے اور سارے نعوذ باللہ مرتد ہو کر مشرک بن جائے، مجھے اس کا کوئی ڈر نہیں ہے. ایسا نہیں ہوگا کہ امت اجتماعی طور پر مرتد ہو کر کے مشرک بن جائے، نعوذ باللہ ایسا نہیں ہوگا، مجھے اس کا کوئی خوف نہیں ہے. انفرادی واقعات ہوں گے، ہوتے ہیں، نعوذ باللہ. اجتماعیت کے ساتھ یہ معاملہ امت میں 14 صدیوں میں نہیں ہوا، اور انشاءاللہ آئندہ بھی نہیں ہوگا کہ اجتماعیت کے ساتھ یہ ہو. ولکنی اخاف علیکم، لیکن میں تمہارے بارے میں یہ ڈرتا ہوں، انت نافسو فیہا، کہ تم دنیا کے بارے میں ایک دوسرے سے بڑھ چڑھ کر کے اس کا حصہ لینے کی کوشش کرو. یہ مجھے تمہارے بارے میں ڈر ہے. دیکھو یہ نقطہ ہمیشہ ذہن کے اندر رکھنا کہ مال فی نفسی ہی تو قیامن ہے، قیامن. ولا تؤتوا السفهاء اموالکم التی جعل اللہ لکم قیامن. قیام کس کو کہتے ہیں؟ جس سے انسان کی زندگی برقرار رہتی ہو. تو یہ مال کے اوپر تو انسان کی زندگی کا مدار ہے، اس پر انسان کی زندگی برقرار رہتی ہے. یہ تو بہت اہم چیز ہے، مال کوئی معمولی چیز نہیں ہے. برائی کیا ہے؟ کہ آدمی حرام حلال کی پرواہ نہ کرے، یہی بری چیز ہے. کہ آوے بس پیسے، آوے مال، آوے دنیا، آوے حرام راستے سے، آوے کہ حرام حلال راستے سے، آوے آوے بس، یہ ہے بری چیز. جی یہ روایت حضرت ابو سعید خدری رضی اللہ تعالی عنہ سے ہے. ہر ہر جز سمجھنے کا ہے. نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، یہ منبر مبارک پر ارشاد فرمایا، یاد رکھنا. صحابہ ارد گرد جلوہ افروز ہے اور حضرت نبی کریم صلی اللہ علیہ وسلم منبر کے اوپر بیٹھے ہوئے ہیں، اور اس حال میں حضور نے یہ بات ارشاد فرمائی، ان اکبر ما خاف علیکم، یقیناً سب سے بڑی چیز جس کے متعلق مجھے تمہارے اوپر ڈر ہے، سب سے بڑی چیز جس کے متعلق مجھے تمہارے بارے میں ڈر ہے، کہ اللہ تعالیٰ تمہارے لیے زمین کی برکات نکالے، زمین کی کھیتی، زمین کی معدنیات، زمین کے خزانے تمہارے لیے اللہ تعالیٰ نکال دے. قال زہرت الدنیا، یعنی دنیا کی رونق کا سامان اللہ تعالیٰ نکال دے تمہارے لیے. زہرت الدنیا سے کیا مراد؟ نمبر ایک، دنیا کے اندر زیب و زینت کا سامان، ٹپ ٹاپ زیب و زینت کا سامان. نمبر دو، رونق کا سامان. درخت پر جو کلی نکلتی ہے نا، کلی کلی چٹکے شجا چمن میں کے شجر جھومے بہار آئے، تو یہ جو کلی ہوتی ہے نا، اس کے لیے حقیقت میں زہرتن کا لفظ استعمال ہوتا ہے. تو کہا کہ دنیا کی رونق، دنیا کی زینت، تیسرا مطلب ہے انواع و اقسام کے مال و متاع، نمبر چار سونا، نمبر پانچ قیمتی کپڑے، نمبر چھ ذرا کھیتی ثمر پھل، ये तमाम चीजें बड़ी पुर रौनक है, पुर कशिश है, लेकिन ज्यादा देर तक बाकी नहीं रहती है। चार दिन की चांदनी फिर अंधेरा हो जाती है, इस तरह वो हुआ करती है दुनिया की रौनक। इसलिए बाद हजरत ने जहरत दुनिया का तर्जुमा क्या किया, दुनिया की चमक दमक, दुनिया की चमक दमक ये तर्जुमा भी किया है। फकाल लहू रजुलुन, जब ये बात नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाई कि मुझे तुम्हारे बारे के अंदर ये डर लगा हुआ है, दुनिया की चमक दमक, दुनिया की रौनक, एक शख्स ने सवाल किया क्या भलाई बुराई को लाएगी, क्या भलाई बुराई को लाएगी, यानी जो भलाई है जाहिरन क्या वो शर से बदल जाएगी, जो नेमत है क्या वो सजा बन जाएगी, जो जंग है वो शर बन जाएगी क्या, हालांकि जंग के नतीजों में खैर वजूद में आती है, भलाई वजूद में आती है, तो क्या वो शर से बदल जाएगी। ये तीनों मफहूम निकलते हैं इस जुमले के कि क्या भलाई बुराई को लाएगी, क्या नेमत सजा बनेगी, नेमत ज़हमत बनेगी, जंग दीन के खातिर जो बेशुमार खैर का जरिया है क्या वो शर बनेगी। ये सवाल किया एक साइल ने, हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उस पर कोई जवाब इनायत नहीं फरमाया, खामोश हो गए। और ये खामोशी इस बात की थी कि अल्लाह के यहां से वही आवे और मैं इसका जवाब दूं, वही के इंतजार में आप खामोश हो गए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम खामोश हो गए, यहां तक कि हमें यकीन हो गया कि आप पर वही नाजिल हो रही है। सहाबा को कैसे यकीन हो गया, उस कराइन की वजह से जो आप पर नुमाया हुए, जो आम मतन नुजूले वही के वक्त पर हुआ करते थे, वो कैफियत जो नुजूले वही के वक्त पर हुआ करते थे, वो कैफियत जसद अतहर के ऊपर नुमाया हुए, इससे सहाबा को यकीन हो गया कि वही का नुजूल हो रहा है। सुम्म जाल यमसहु अन जबीनी, फिर अपनी पेशानी मुबारक से पसीना पहुंचने लगे। हम मतन यही कैफियत थी, सख्त सर्दी के मौसम में भी वही का नुजूल होता तो चेहरे अनवर पर जबीन अतहर पर पसीना जम जाता था, तो आपने जबीन अतहर से पसीना पहुंचना शुरू फरमाया। कौल, पहले आपको एक तौजी बहुत पहले बदुल वही में बतलाई गई थी, वो याद हो गया कि वही के नुजूल के वक्त के ऊपर आप आलम मलकूत में मुंतकिल हो जाते थे, फिर वही के खत्म के ऊपर आलम मलकूत से आलम बशर में मुंतकिल होते थे। तो जिस वक्त आलम मलकूत में मुंतकिल होते तब भी बशरी हैयत तो बाकी होती, और जब बशरी हैयत में मुंतकिल होते तब आलम मलकूत की कैफियत तो किसी दर्जे में होती। अब वही खत्म हुई और आप फिर बशरियत की तरफ आ रहे, मलकूती कैफियत का जो गलबा था वो कम हुआ, बशरी कैफियत का गलबा शुरू हुआ और बशरी कैफियत में आप मुंतकिल हुए। पूछा अइन साइल, साइल साहब कहाँ है जिन्होंने ये सवाल किया था कि क्या भलाई बुराई को लाएगी। कौल अना, साहिल ने कहा हुजूर बंदा यहां मौजूद। अना, मैं यहां मौजूद हूं। देखिए सहाबा किराम ये समझे कि इसने नामुनासिब सवाल किया, इसीलिए हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को इसके सवाल पर नागवारी हुई, इसलिए तो पहले तो सहाबा जरा लाल पीले हुए कि इसने ये क्या सवाल कर डाला ऐसा, इसलिए कि हुजूर की खामोशी से सहाबा क्या समझे कि हुजूर को इस सवाल पर नागवारी हुई है। खामोशी का मतलब इन्होंने ये लिया कि ना गवारी हुई इसलिए आका खामोश हो गए, इसीलिए अवलन तो साहबा लाल पीले हुए। ऐसा होता है ना, जमात में एक साथी कोई बात बोल लेता है, सब साथी लाल पीले, इसने बाफा किए, बाफा क्यों बाफा होगा, इसने क्यों बफाट मारा होगा। लेकिन जब उसके नतीजे के अंदर कोई खैर वजूद में आती है तो सब कहते हैं वाह वाह तेरे कोई काम किया। बाद में लोग उसकी तारीफ करते हैं, अवलन तो लाल पीले हो गए। तो साहबा के हाल भी यही हुआ कि इब्तिदान तो उस आदमी साहिल के बारे में लाल पीले हुए कि इसने क्यों ये सवाल किया होगा, हुजूर की तबीयत पर कितना असर हुआ, हुजूर नाराज हुए, हुजूर की तबीयत अकदस पर असर हुआ, क्यों इसने ऐसा सवाल किया होगा। लेकिन जब सवाल के जवाब के अंदर बड़ा जबरदस्त जवाब मिला तो उस पर साहबा को इतनी खुशी हुई, इतनी खुशी हुई कि उसकी तारीफ करने लगे, भाई तूने बहुत काम का सवाल किया, भाई तूने बहुत काम का सवाल किया, ऐसे सवाल तो बार बार किया कर ताकि सबका काम बना करे। तो अच्छा सवाल तो बहुत अच्छी चीज है, इल्मी सवालात करने चाहिए, जिसमें आप लोग बहुत कमजोर हो सवालात के मामले के अंदर, दर्स के मुतालिक सवालात होने चाहिए, पूछने चाहिए। अब तो निकाह की मजलिस की तरह यहाँ बैठते हो कि निकाह की मजलिस में दूल्हा कैसे बैठता है, छाप और चुप, छाप और चुप, ऐसे आप लोगों का हाल है कि निकाह की मजलिस थोड़ी हो रही है। तो सहाबाए किराम को अवलन नागवारी हुई, इसीलिए रावी क्या कहते हैं, लकद हमीद ना हूं, हमने बाद में उसकी तारीफ की, ही न तला अजाली का, जब उस सवाल का जवाब जाहिर हुआ तब हमने उसकी तारीफ की। कॉल हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कितना प्यारा जवाब दिया, ला यातिल खैरु इल्ला बिल खैरी, भलाई भलाई ही को लाती है, भलाई भलाई ही को लाती है। अब इस जुमले को जरा वजाहत से समझो, माल रिस्क दौलत चाहे कितनी ज्यादा मिकदार के अंदर हो वो सरापा खैर है। शर कब आएगा, जब उसमें कोई आरिज लाहिक हो जावे तो शर आएगा। मसलन हुकूके शरईया अदा करने से बुखल का आरिज आ गया कि शरी हुकूक अदा नहीं करता, शरी हुकूक की अदायगी पर बुखल का आरिज आ गया, जकात नहीं देता, सदकतुल फितर नहीं देता, जिनका नफका लाजिम है वो नहीं करता, कुर्बानी नहीं करता, हज नहीं करता, ये आरिज है। तो शर आएगा आरिज की बुनियाद के ऊपर, जो हुकूक शरिया की अदायगी में बुखल का जरिया बने। इसी तरीके से आरिज होता है इन्फाक में इसराफ के जरिए, शरीयत ने इसराफ से मना किया है और ये इन्फाक में इसराफ करे उससे भी शर आता है। तीसरी बात, जिस चीज के मुतालिक अल्लाह के यहां कजाओ कदर में ये फैसला है कि ये खैर है, वो चीज कभी शर नहीं हो सकती, और जिस चीज के मुतालिक फैसला है कि ये शर है वो कभी खैर नहीं हो सकती। लेकिन डर ये लगा रहता है इंसान के मुतालिक कि जिसको खैर यानी अच्छा रिस्क दिया गया वो शर लाने वाली चीजों में दौलत को खर्च करे, फी नफ्सी ही तो वो खैर, लेकिन उसको खर्च कहाँ कर रहा है, शर लाने वाली चीजों के अंदर। खुलासा क्या निकला, खैर का बेजा इस्तेमाल शर है, बेजा इस्तेमाल मत करो, شر ہے. اچھی چیز اگر بے سلیقہ استعمال کرو گے تو شر بن جائے گی. اسی لیے حضرت نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا لا یات الخیر الا بالخیر, خیر خیر ہی کو کھینچ کر کے لاتی ہے. اسی لیے بعض سلف سے اکابر صوفیہ سے منقول ہے کہ آدمی نے کوئی نیکی کی اور نیکی اللہ کی بارگاہ میں مقبول ہو گئی, کیسے پتا چلے گا؟ تو کہا ایک نیکی کرنے کے بعد پھر سے اسی نیکی کی توفیق ہو تو سمجھ لو کہ پچھلی نیکی اللہ کے یہاں مقبول ہو گئی. لا یات الخیر الا بالخیر, کہ ایک آپ نے نیک عمل کیا پھر اسی نیک عمل کرنے کی دوبارہ آپ کو توفیق اور سعادت حاصل ہوئی تو سمجھ لو کہ پچھلی نیکی آپ کی مقبول ہو گئی. یہ علامت ہے بہت بڑی سابقہ عمل کی مقبولیت کے سلسلے میں. پھر آگے ارشاد فرمایا ان ھذا المال خدیرۃ حلوۃ, یقیناً یہ مال اس گھاس کی طرح ہے جو ہری بھری بھی ہوتی ہے اور میٹھی اور شیرین بھی ہوا کرتی ہے. ہری بھری اور میٹھی اور شیرین, یہ دونوں لفظ آئندہ بھی روایت میں آ رہے, اس لیے سمجھو خزیرہ کا کیا مطلب. گرینری, گرینری آج کل ایک لفظ استعمال ہوتا ہے نا, گرینری, گرین لینڈ, گرین زون, ہرا بھرا, شرشب جو ساداب ہونا, ہرا بھرا ہونا, یہ خزیرتن کہا جاتا ہے. جس کو دیکھ کر کے انسان کا دل دماغ خوش ہوتا ہے کہ کتنی اچھی ہریالی پھیلی ہوئی ہے. خود باری تعالیٰ نے قرآن میں ایسی ہریالی دیکھنے کی دعوت دی ہم کو کہ بارش برستی ہے, ہریالی ہوتی ہے, دیکھو کیسا اللہ تعالیٰ پر رونق منظر بناتے ہیں. ومثل غیث اعجب الکفار نبات, اور بھی خدیرا نخرج منہ حبا متراکبا, تو یہ ہریالی میں ایک تاثیر ہے کہ آدمی اس کو دیکھتا ہے تو دل دماغ خوش ہوتا ہے, دماغ کو شانتی ملتی ہے. اسی لیے آنکھ کے ڈاکٹروں سے ہم نے بلا واسطہ یہ بات سنی کہ جن کو آنکھ کے اندر کچھ کمزوری کی شکایت ہو وہ صبح میں ہری ہری گھاس پر چلے, چپل نکال کر گئے اور ہری ہری گھاسوں کو دیکھا کرے, ہرے درخت کو دیکھے, تو اس سے آنکھ کی ایک, یہ بھی ایک طرح کی دوا ہے, علاج ہے اس کا. اب آپ تو جو ہے ہائی وے کا سارا دھواں لیتے ہوئے چلتے ہو تو اس سے دماغ فریش ہوگا کہ سڑے گا؟ صبح صبح کے اندر ساری گاڑیاں جاتی اور ان کا دھواں نکلتا اور وہ لیتے ہوئے چلتے تو اس سے تو دماغ اور خراب ہوگا. فریش ہے تازی ہوا اور ہری بھری چیزوں کو دیکھنا, یہ گرینری. دوسری چیز حلوۃن, حلوۃن کے معنی شیرین اور میٹھی. اب دیکھیے انسان ہری بھری چیزوں کو دیکھتا ہے تو فطری طور پر اس کی طرف اس کا میلان ہوتا ہے, کشش ہوتی ہے, کھینچاؤ ہوتا ہے اور پھر اس کو اپناتا ہے, استعمال کرتا ہے تو اس کو میٹھی اور لذیذ معلوم ہوتی ہے. تو اب اس کا وہ دل دادا ہو جائے گا کہ یہ تو خوش منظر بھی ہے, خوش ذائقہ بھی ہے, دکھنے میں بھی بہت اچھی ہے اور لذت میں بھی بہت اچھی ہے. اس لیے گرین مٹن, گرین چکن, گرین ران, گرین ویجیٹیبل, گرین سوپ, دیکھو کتنا مرغوب ہوتا ہے طبیعت کو. حلوت خزیرتن حلوتن. اب یہاں جو دونوں کے اوپر تائی اس کو بات سرائے کہ رام نے بطور مبالغت کہا ہے, یعنی بڑی ہری بھری, بڑی شیرین اور میٹھی چیز یہ دنیا کا مال ہے. بعض کہتے کہ یہاں ایک موصوف معذوف مانا جائے گا, بقلتن خزیرتن, یعنی یہ مال ایسا سبزہ ہے جو ہرا بھرا ہے, ایک تیسری توجیہ کی گئی ہے کہ انواع و اقسام کے مال کے اعتبار سے یہ تائی ہے، اس لیے کہ مطابقت نہیں ہو رہی ہے، اس لیے یہ سب توجیہ کرنی پڑی، چونکہ دونوں کے اوپر تائی ہوئی ہے اور حاضہ کے وہ حاضی نہیں ہے. تو کہا کہ یہاں پر انواع و اقسام جو مال کے ہوتے ہیں اس کو بتلانے کے لیے یہ تائی ہے. بعض حضرات یہ کہتے ہیں کہ اس کو مال کی صفت مانو ہی مت، مال کی صفت مانیں گے تو اشکال پیدا ہوگا نا، اس کو تشبیہ قرار دے دو. صفت مانیں گے تو موصوف صفت میں مطابقت ڈھونڈنی پڑے گی، لیکن تشبیہ مان لو کہ مال ہرے بھرے گھاس کی طرح ہے، میٹھی اور شیرین گھاس کی طرح ہے، یہ مان لو. غرض یہ کہ دنیا کی شکل صورت بڑی حسین ہے اور دیکھنے والوں کو بھی بڑی عمدہ معلوم ہوتی ہے. ایک پانچویں توجیہ یہ کی گئی ہے کہ مال سے دنیا مراد لے لو، اور دنیا مؤنث ہے، اس لیے خزیرتن اور حلوتن صفت صحیح ہو جائے گی کہ موصوف مال بمانا دنیا، اور دنیا مؤنث اور حلوتن خزیرتن بھی مؤنث، اس طرح مطابقت ہو جائے گی. تو یہ یقیناً مال ہری بھری شیرین میٹھی چیز ہے. اب دو لفظ آئے تو خزیرتن کی تعبیر جانوروں کے اعتبار سے ہے اور حلوتن کی تعبیر انسانوں کے اعتبار سے ہے کہ جانوروں کو ہری بھری گھاس بہت اچھی لگتی ہے، اس کو دیکھ کر کے وہ چرنے اور کھانے کی طرف لپکتے ہیں، اور انسان کو میٹھی چیز بڑی اچھی لگتی ہے جس میں ذائقہ ہو، لذت ہو، شیرینی ہو، وہ چیز انسان کو بڑی اچھی اور عمدہ لگا کرتی ہے. اب اس کے بعد حضرت نبی کریم صلی اللہ علیہ وسلم نے ایک عجیب مثال دی. اس مثال کی پہلے تمہید سمجھ لو تو مثال انشاءاللہ آسانی سے سمجھ میں آ جائے گی. موسم بہار آتی ہے، ربیع جس کو وسنت ریتو کہتے ہیں، ربیع موسم بہار، تو اس میں گھاس اگتی ہے، سبزہ اگتا ہے، کیونکہ بارش کی موسم میں زمین کو اچھا خاصا پانی مل گیا، اب ہریالی 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 ہو جائے گی، ہریالی میں بھی ہریالی ہوتی ہے. تو دو قسم کا سبزہ اور گھاس اگتی ہے، ایک جو سخت ہوا کرتی ہے گھاس، سخت گھاس. اب جانور جب اس کو کھانے لگتا ہے اور حد سے زیادہ کھا لیتا ہے تو یا تو مر جائے گا یا مرنے کے قریب ہو جائے گا، ادموا ہو جائے گا. یہ تو ہر ایک کے لیے، آپ جناب بھی اس کا تجربہ کر لیجیے کہ آپ کی جو کھانے کی حد ہے اس حد سے آپ کم از کم 5-10 گنا بڑھ جائیے تو یا مر جائیں گے یا مرنے کے قریب ہو جائیں گے. یہ تو ایک لازمی چیز ہے، جانور کیا انسان کو بھی یہی ہوتا ہے. امام علی مقام مسلم رحمہ اللہ کا واقعہ تو سن ہی لیا ہے آپ نے، کھجور کھاتے رہے کھاتے رہے کھاتے رہے، مال مطالعے میں حدیث میں غرق ہے، مقدار سے زیادہ کھا لی کھجور، اور وہی چیز سبب بن گئی امام کے دنیا سے تشریف لے جانے کی، امام مسلم رحمت اللہ علیہ، جہاں ایک طرف ان کے استغراق فی طلب العلم کا یہ واقعہ ہے، وہاں کثرت عقل کے مضرات کا بھی یہ واقعہ ہے کہ زیادہ کھانا یہ انسان کے لیے کئی نقصان کا ذریعہ ہے، کئی امراض بیماری. اور اس وقت دنیا کے اندر لوگ زیادہ کھانے سے جتنے بیمار ہیں اتنے کم کھانے سے بیمار نہیں، کم کھانے سے بھی بعض بیماریاں ہوتی ہیں لیکن زیادہ کھانے کے امراض زیادہ ہیں. تو یہ جانور جب حد سے زیادہ کھا لے گا तो या तो मरेगा या अदमुआ हो जाएगा, ये दो हाल उसके होते हैं। नंबर दो, एक घास नर्म होती है। नर्म घास जो होती है हरी भरी, जानवर उसको खाता है, खाते ही चले जाते हैं हरी भरी लजीज होने की वजह से, तो उसको अफारा चढ़ता है। उर्दू में अलीफाहा अलीफराहा अफारा, हमारी गुजराती में उसको कहते हैं आफरो चेड़ो, अफारा चढ़ता है। ये एसिडिटी की कसरत की ताबीर है, अफारा चढ़ा या आफरो चेड़ो, उसकी एक ताबीर है। तो जानवर जब वो नरम मुलायम हरी भरी घास कसरत से खा लेता है तो अफारा चढ़ता है, आफरो चढ़ते हैं उसको। जानवरों को भी अल्लाह ताला ने इलाज की कुदरती तदाबीर इल्हाम फरमाई है। तभी जानवर देखेगा कि मैंने बहुत खा लिया, आफरा चढ़ा है, मर जाऊंगा, तो क्या करता है, सूरज की तरफ अपना पेट मुंह करके सो जाता है। तो दो तीन घंटे में उसको इसहाल शुरू हो जाता है। इसहाल समझते हो ना, दस शुरू हो जाते हैं उसको और पेट खाली हो जाता है। जैसे इसहाल हुआ और पेट खाली हो गया, फिर चढ़ने लग जाता है, क्योंकि वो हरी भरी घास व मैदान में इतनी है और उसकी लालच की इंतहा नहीं है, फिर वो खाने लग जाता है। बस यही हाल है कि माल इंसान हासिल करता है, हासिल करता है, हासिल करता है। यही माल कभी इज्जत का सबब बनता है, कभी जिल्लती का सबब बनता है, दोनों तरह का सबब ये बन सकता है माल। अब ये दोनों मिसाल समझ ली भाई, मोटी घास और पतली घास की। अब इबारत देखो, व इन्न कुल्लमा अम्बतर रबीउ, यकीनन हर वो चीज जो मौसम बहार उगाती है। ये तो बहुत पुरानी नहव की मिसाल हो गया, अम्बतर रबीउ बकल वाली, यानी उगाने वाले तो अल्लाह है, लेकिन इस मौसम के अंदर घास बकसरत हरी भरी तरोताजा उगती है। तो यकतुलु हबतन, हिर्स के साथ ज्यादा खाने वाले को ये मार देगी। हबत के माने पेट फूल जाएगा, गैस हो जाएगी, एसिडिटी ज्यादा हो जाएगी, अपचो हो जाएगा और उसके अंदर वो मर जाएगा। तो हबत कहते हैं कसरते ताम की वजह से पेट का फूल जाना। अव युलिमु, या ये कि वो मौत के करीब हो जाएगा, मरेगा या मौत के करीब हो जाएगा, दो में से एक हाल उसका होगा। हरी भरी करो ताजा उमदा नरम मुलायम घास चलने को मिली, दे दे। जैसे कि कभी दावत का खाना आता है तो बाद ऐसी बैटिंग करते हैं कि फिर उनको दवा लेनी पड़ती है। इल्ला आकिलत अल खुदरती, ये आकिलतुन और खुदरतुन एक खास किस्म की घास है जो जानवरों को बड़ी अच्छी लगती है, खास किस्म की घास जानवरों को बड़ी अच्छी लगती है, तो वो उसको पेट भर खा लेता है। अब पेट भर खाया, उम्दा गिजा मिली, तो ताजा हो गया, ताजा फरमा हो गया, ताजा। बाज लोग कभी कई दिनों के बाद आप मिलते हैं ना, तो आप क्या पूछते हो, भाई माशाल्लाह, अल्लाह नजरे बद से बचावे, क्या बात है, आजकल आप बहुत तरोताजा होते चले जा रहे हो, क्या बात है? मन से चक्की का आटा खा रहे हो या कहाँ का तुम लोग? आजकल दावतें चल रही है, इसलिए माशाल्लाह फरमा होते चले जा रहे हो। तो इस तरह कि उसकी मुआफिक घास उसको मिल गई, हजम भी करता गया, खाता भी गया, हत्ता इजम तद खा सिरता, यहां तक कि उस जानवर की दोनों कूखें भर गई, जानवर की दोनों कूखें भर गई, यानी वो फरबा हो गया, पेट भरा गया, पेट छलका गया और खूब तरोताजा हो गया। देखो जानवर की जो कूख होती है ना, वो कूख खूब तंदुरुस्त फरबा जानवर की उठी हुई होती है, उभरी हुई होती है कुक। और जानवर के जो माहिरीन होते हैं वो कुक वाला हिस्सा देख करके ही कीमत लगाते हैं कि इसकी कितनी कीमत हो, कितने का हो, कितना गोश्त पड़ेगा, चर्बीदार है नहीं है, ये सब उनको अंदाजा होता है माहिरीन कुक लोगों को। यहां तक के जब भर गई उस जानवर की दोनों कुखे, यानी वो तंदुरुस्त हो गया, इस्तकबलति शम्स, तो वो सूरज की तरफ मुंह करके पड़ गया, इसलिए कि अब बहुत खाया है तो पेट के अंदर तकलीफ हो रही है, इसलिए सूरज की तरफ रुक करके वो जानवर पड़ गया। फज तर्रत, उसने जुगाली की, जुगाली वागोड़वू गुजराती में कहते हैं जुगाली। देखो ये जानवर जब खा लेते हैं, जब उनको मौका होता है, फास फास ये लोग खा लेते हैं, क्योंकि ये जितने भी जानवर हैं बहीमतुल अनाम में, बकरी गाय और भैंस, इनके ऊपर दरिंदों के खतरात लगे रहते हैं कि दरिंदा हमला करे और फाड़ खावे। अब ये इत्मीनान से चरते होए और हमला हो जाए, भाग जाना पड़े इनको जान बचाने के बाद, क्योंकि मुंह में घास लेवे, चबावे, फिर उतारे तो कितनी देर लगती है। इसलिए अल्लाह ताला ने उनको एक अजीब सिस्टम अता फरमाया, अजीब सिस्टम दिया कि लोग बहुजिल्लत फटाफट 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 मौका होता है तब खा लेते, लेकिन अभी उसको चबा के हजम नहीं किया। फिर जब उनको फुर्सत का मौका मिलता है, अमन का, तब वो तमाम चीजें मुंह में लाते हैं, बैठे बैठे चबाएंगे, इतना चबाएंगे, इतना चबाएंगे, इतना चबाएंगे कि मुंह में से ही दूध जैसा टपकता हुआ आपको नजर आएगा, इतना वो चबाएंगे। इसको कहते हैं इच तर्रत, उर्दू में कहते हैं जुगाली करना, कि जुगाली की उस जानवर ने। और तिब के माहिरीन कहते हैं कि इंसान को गीजा जुगाली की तरह उतारनी चाहिए पेट में, तो उसका हाजमा खराब नहीं होता है, तंदुरुस्त रहता है जुगाली की तरह। इसलिए जो लोग इत्मीनान से बैठ के खाते हैं चबा 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 करके, तो उनका निज़ाम बतन बहुत अच्छा रहता है, पेट का निज़ाम बहुत अच्छा रहता है। उसकी ताबीर बाज लोग क्या करते हैं कि दांत का काम अंतड़ियों से मत करवाओ, दांत का काम चबाना है, वो काम अंतड़ियों को हवाले मत करो, वरना तो फिर इसका निज़ाम खराब होगा। इसलिए जो लोग बहुत इत्मीनान से चबा चबा के खाते हैं उनकी सेहत भी अच्छी रहती है, पेट का निज़ाम भी उनका दुरुस्त रहता है। अब अपने तो क्या धड़ाधड़ 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 कि कोई दूसरा बूटी पे हमला नहीं कर डाले, चबाया नहीं चबाया गले में उतारते जाओ, तो ये तरतीब सही नहीं है, गलत तरतीब है ये। वह थली तत् पतला पाखाना उस जानवर ने कर डाला, सलीतत के माने पतला पाखाना। तो जानवर जब इस तरह की गिजा बकसरत खा लेता है तो उसको पतला पाखाना निकलना चालू हो जाता है, छेर पट्टा, ہماری زبان میں کہتے ہیں اس کو گجراتی میں. وہ بالت پر وہ پیشاب کرتا ہے, کیا مطلب؟ پیٹ خالی کر ڈالتا ہے, پیٹ خالی کر ڈالتا ہے. وہ غرض یہ کہ اس جانور نے جو غذا ضرورت سے زیادہ کھا لی اور اس کی وجہ سے پیٹ کے اندر اس کو تکلیف ہو گئی, تو اس نے یہ تدبیر آزمائی کہ سورج کی طرف منہ کر کے بیٹھ گیا, جھگالی کی, تھوڑی دیر کے اندر پتلا پاخانا چالو ہوا, پیشاب کیا, اب پیٹ خالی ہو گیا. ثم عادت, پھر دوبارہ چرنے لگے گا. فاکلت, کھا کھا کرے گا. کا بس یہی انسان کی زندگی کا حال ہے, یہی انسان کی زندگی کا حال ہے کہ انسان کبھی بھی مال کی ہرس سے کسی انتہائی مجلس و انتہائی مقام پر نہیں پہنچ پاتا. کتنا بھی آئے, کتنا بھی آئے, آنے دو آنے دو آنے دو, یہ انسان کا ایک مزاج ہے. وَإِنَّ هَذَا الْمَالَ حُلْوَةٌ, یہ مال تو بہت میٹھی اور شیرین چیز ہے. کروڑ پتی کو بھی آپ 10 روپے ہدیہ دو گے نا, 10 ہدیہ ملا, اور سب کو دیو اور اس کو نہ دیو تو ناراض ہو جائے گا, سب کو کیا مجھے نہیں دیا. ارے بھائی, آپ کی نظر میں 10 ہے کیا؟ نہیں, ہدیہ نہیں ملا مجھے, وہ ناراض ہو جائے گا. ان هَذَا الْمَالَ حُلْوَةٌ, مال شیرین چیز ہے. من اخذہ بحق کی, جو حق کے مطابق لیتا ہے, یعنی حلال اور جائز طریقے سے. ووضعه فی حقه, اور حق میں اس کو استعمال کرتا ہے. یہ اس حدیث کی طرف بھی اشارہ ہے اس روایت میں. کون سی؟ کہ انسان کے قدم قیامت کے دن اللہ کے سامنے سے نہیں ہٹ سکیں گے, یہاں تک کہ 5 چیز کا سوال ہو جائے. اس میں 2 چیز سوال ہے مال کے متعلق, من این اکتسبہ و این انفقہ, کہاں سے کمایا تھا اور کہاں خرچ کیا. بس یہی عبارت یہاں ہے کہ جس نے مال کو حق کے مطابق لیا اور حق میں اس کو استعمال کیا, یعنی حلال طریقے سے لیا, حلال اور جائز کام کے اندر خرچ کیا. فنعم المعونۃ, ہوا تو یہ مال انسان کے لیے دنیا اور آخرت میں بہترین مدد کا ذریعہ ہے. معونت مدد کا ذریعہ ہے کہ دنیا کے اندر بے شمار بھلائی پر یہ مدد کا ذریعہ, اور آخرت کے اندر بھی جنت میں لے جانے کے معاملے کے اندر مدد کا ذریعہ بنے گا. وَمَنْ أَخَذَهُ بِغَيْرِ حَقِّهِ, اور جس کسی نے بھی ناحق طریقے سے مال کمایا, کان کالذی یاکل ولا یشبع, یہ اس آدمی کی طرح ہے جو کھا کھا کرتا ہے لیکن شیر نہیں ہوتا, پیٹ نہیں بھراتا اس کا. ایسے شخص کی حرص ختم نہیں ہوا کرتی. اسی لیے مومن بقدر حاجت دنیا کو لیتا ہے, دنیا کی رونق کے اندر دھوکے میں نہیں پڑتا ہے جو اس کے لیے ہلاکت کا ذریعہ اور باعث بنے. دیکھیے, شرائع کرام فرماتے ہیں کہ 2 قسم کے انسان ہیں دنیا کے اندر. نمبر 1, ضرورت کے بقدر حلال طریقے سے مال کماوے اور جائز مصرف میں خرچ کرے, بہت اچھے لوگ. ضرورت کے بقدر مال کمایا, حلال طریقے سے کمایا, جائز مصرف میں خرچ کیا. نمبر 2, بہت سے انسان وہ ہیں سب کچھ مال ہی کو سمجھے, کوئی تمیز نہیں, جائز ناجائز, حرام حلال, مباح مشتبہ, کوئی تمیز نہیں, سب کچھ مال آنا چاہیے بس. پہلے قسم کے لوگ پسندیدہ ہے, دوسرے قسم کے لوگ مذموم اور ناپسندیدہ ہے. دیکھیے, اس روایت کے ذریعے سے حضرت نبی کریم صلی اللہ علیہ وسلم نے اپنی امت کو سبق دیا کہ تم لوگ مال اور دنیا کی ہریالی اور شیرینی میں پھنس کر کے آخرت سے غافل مت بن جاؤ، مال کی ہرس میں ایسے منہمک ہو جاؤ کہ اس کے اندر تم خود ہلاکت کے اندر پڑ جاؤ. بہت سے انسان ہوتے ہیں کہ اپنا مال ہی ان کو استعمال کرنا نصیب نہیں ہوتا ہے، مال مال کی ہائی ہائی میں ایسے پڑتے ہیں، خود اپنا مال بھی ان کو استعمال کرنا نصیب نہیں ہوتا ہے. وہ دولت کس کام کی ہے؟ کس کام کی وہ دولت؟ جی حضرت عمران ابن حسین رضی اللہ تعالی عنہم نبی کریم صلی اللہ علیہ وسلم سے نقل کرتے کہ آپ نے ارشاد فرمایا، خیرکم قرنی ثم الذین یلونہم ثم الذین یلونہم. کتنی بڑی بات ارشاد فرمائی. اس میں نبی کریم صلی اللہ علیہ وسلم نے زمانوں کے اندر فضائل کی طرف اشارہ فرمایا کہ سب سے پہلی بات، میرا زمانہ بہترین زمانہ ہے. ظاہر ہے کہ جس دور کے اندر خدا کا موجود ہو، ظاہری باطنی خیر و برکات موجود ہو، وحی کا نزول ہو رہا ہو، وہ دور یقیناً خیر سے بھرا ہوا ہے. تو حضرت نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، بہترین زمانہ میرا زمانہ ہے. قرن کس کو کہتے ہیں؟ ہر زمانے کے لوگوں کو بھی قرن کہا جاتا ہے. نمبر دو، 40 سال کے عرصے کو بھی قرن کہتے ہیں. نمبر تین، 80 سال کے عرصے کو بھی قرن کہتے ہیں. نمبر چار، 100 سال کے عرصے کو بھی قرن کہتے ہیں. پانچ، مطلق زمانے کو بھی قرن کہا جاتا ہے. اسی سے سنگ بھی آتا ہے، قرین بھی آتا ہے، ملے ملے دوست. سنگھ بھی ایک دوسرے سے ملے ملے ہوتے ہیں، زمانہ بھی ایک دوسرے سے ملا ملا ہوتا ہے. تو کا بہترین زمانہ میرا زمانہ ہے، حضرت نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا. ثم الذین یلونہم، پھر اس کے بعد ان سے ملا ہوا زمانہ، ان سے متصل زمانہ. ثم الذین یلونہم، پھر اس کے بعد ان سے ملا ہوا متصل زمانہ. تین دور کے بارے میں شہادت بالخیر ہو گئی، دور صحابہ، دور تابعین، دور تبعی تابعین. تین دور کے متعلق یہ شہادت ہو گئی. حضرت امام ابو حنیفہ رحمۃ اللہ علیہ کے بارے میں آتا ہے، 6 کے قریب صحابہ کرام کی زیارت اور لقا کی سعادت آپ کو حاصل ہوئی ہے، آپ تابعین میں سے ہیں. تو یہ تین دور کے متعلق بڑی سعادت کی بات آ گئی کہ ثم الذین یلونہم ثم الذین یلونہم. اس کو یوں کہتے ہیں قرون مشہود لہا بالخیر، کہ یہ تین زمانے وہ ہیں جس کے خیر اور بھلائی پر ہونے کی حدیث پاک کے اندر شہادت دی گئی، گواہی دی گئی تینوں دور کے متعلق. اب یہ راوی حدیث حضرت عمران ابن حسین رضی اللہ تعالی عنہ فرماتے ہیں، فما دری، مجھے برابر یاد نہیں رہا کہ نبی کریم صلی اللہ علیہ وسلم نے دو مرتبہ یا تین مرتبہ دہرایا تھا، یہ مجھے برابر یاد نہیں رہا. دیکھیے یہ سما سما تنزل کو بتلا رہا ہے کہ جو خیر دور صحابہ میں تھی، دور تابعین کے اندر خیر میں تنزل آیا، پھر جو خیر دور تابعین میں تھی، دور تبع تابعین میں اس سے میں بھی تنزل آیا. اس لیے جو خیر کا ماحول اعلیٰ ترین دور صحابہ میں تھا، اس میں کچھ کمی آئی دور تابعین میں، اور اس میں اور زیادہ کمی آئی دور تبع تابعین میں. اس کے باوجود بھی امت کے مابعد کے ادوار کے مقابلے میں یہ تینوں کرم خیر اور بھلائی سے لبریز ہیں، بھرے ہوئے ہیں. اس میں خیر کا غلبہ ہے، بھلائی کا غلبہ ہے. شر اس دور میں بھی تھا، نفی نہیں، لیکن غلبہ کہ ان تینوں دور کے اندر خیر کا غلبہ رہا، شر مغلوب رہا. قال عمران فما ادری، قال النبی صلی اللہ علیہ وسلم بعد قولی مرتین او ثلاثا ثم یکون بعدہم، اس کے بعد ایک زمانہ ایسی قوم کا آئے گا، یشہدون ولا یستشہدون، خود گواہی دینے دوڑیں گے اور ان کو گواہی دینے کے لیے بلایا نہیں جائے گا، خود گواہی دینے دوڑیں گے اور ان کو گواہی دینے کے لیے طلب نہیں کیا جائے گا. یعنی بن بلائے بھی عدالتوں میں دوڑتے رہیں گے. بہت سے چائے گواہ ہوتے ہیں کہ چائے پلاؤ تو جیسی کہے ایسی گواہی دے دے رہے. بس کا بھاؤ بڑا ہوتا ہے، وہ تعام ہی شاہد ہوتے ہیں، کھلانا پڑتا ہے. بس فلوسی شاہد ہوتے ہیں، وہ دبانا پڑتا ہے پیسے ویسے لفافہ. الگ الگ قسم کے ہوتے ہیں، ڈوڈائے کہیں کے بغیر بلائے بھی دوڑتے رہتے ہیں گواہی دینے کے واسطے. گویا اس حدیث شریف کے اندر خیانت کے ظہور کی طرف اشارہ ہے کہ لوگوں کے اندر خیانت اتنی عام اور ظاہر ہو جائے گی کہ اعتماد باقی نہیں رہے گا. اب اعتماد نہیں ہوگا تو گواہی دینے کے لیے کوئی بلائے گا نہیں، یہ خود سے سامنے سے دوڑے دوڑے گواہی دینے کے لیے چلے جائیں گے. تو یہ خیانت کے ظہور کی طرف اشارہ ہے روایت میں، اور یہ بھی ہے کہ بن بلائے گواہی دینے کے لیے دوڑتے رہنا. دیکھیے جہاں آپ کے پاس شہادت ہو اور اس شہادت سے کوئی اہم معاملہ دینی اجتماعی متعلق ہو، یا کوئی انفرادی عدل و انصاف کا معاملہ متعلق ہو، تو وہ گواہی تو ضرور پیش کرنی چاہیے. ولا تکتم الشہادۃ ومن یکتمھا فإنہ آثم القلب. کن بہت سی گواہی ایسی ہوتی ہے کہ جس کا اجتماعی فائدے سے کوئی تعلق نہیں، انفرادی انصاف سے بھی کوئی تعلق نہیں، بلکہ وہ گواہی موجب فتنہ بنے گی، تو اس میں تو حتی الامکان احتراز کرنا چاہیے. پیچھے بھی حدود کا مسئلہ گزرا، وہ حضرت فاطمہ والی بات، ایک فاطمہ نے چوری کی تو حضور نے حضرت فاطمۃ الزہرا کے نام سے جو تشبیہ دی تھی، وہاں بھی تو یہی بات بتاتی ہے کہ اگر کوئی آدمی پہلی مرتبہ غلطی کرے یا غلطی اس سے نادر الوجود ہے، और कोई आदमी अभी अदालत में काजी के सामने पहुंचा नहीं है तो उसके पहुंचने से पहले उसको रोक लो कि भाई ये कभी कभार इसका मामला हुआ है, ये दायमी मुजरिम नहीं है, अच्छा आदमी है, सूफी साफी है, अभी एक चूक हो गई है जाने में। तो जो लोग बेफायदा बिन बुलाए फितना खड़ा करने वाले बेजरूरत गवाहियां देते फिरते हैं, वयखूनून वला युतमनून, और वो खियानत करते रहते हैं और उनके अंदर अमानतदारी नाम की कोई चीज नहीं होती, लोग भी उन पर एतमाद और भरोसा नहीं करते हैं, लोगों को भरोसा ही नहीं होता उनके ऊपर। बहुत से लोग ऐसे होते हैं कि जिनके ऊपर लोगों को कोई भरोसा नहीं हुआ करता है ना। यहूदियों के लिए कुरान के अंदर पढ़ा है, लेकिन तारी युवादी लेकिन अमन हो, लेकिन तारी युवादी अनिन अमन हो बिदी नारी ला युवादी लेकिन इल्ला मा दुम ताले ही खाइना। के बाद ऐसे खाइन होते हैं कि एक दीनार भी अगर तुमने उनके पास बतौरे अमानत रखा तो वो खा जाएंगे, इल्ला मा दुमता अलैही कायमा, अगर तुम उसके ऊपर मुसल्लत रहो तो तुम्हारा एक दीनार सलामत रहेगा। और बाद ऐसे होते हैं माशाल्लाह आप जैसे अमानतदार कि ढेर बराबर भी अगर कोई दे दे तो उसमें रत्ती बराबर भी खयानत न करे। तो कहा उस दौर के अंदर लोगों का मामला कैसा हो जाएगा, खयानत आम होगी और लोग जो है अमानतदारी के काबिल नहीं रहेंगे, कोई उन पर भरोसा नहीं करेगा। वयनजुरून वला यफूना, मन्नतें मानेंगे लेकिन पूरी नहीं करेंगे। हालांकि कुरान में हुक्म है या अय्युहल्लज़ीना आमनु औफू बिलउक़ूद वलयूफू नुज़ूरहुम, अपनी मन्नतों को पूरा करो, हुक्म है। लेकिन ये लोग मन्नत है तो मानते फिरेंगे, गांटते फिरेंगे लेकिन मन्नत पूरी नहीं करेंगे। उसमें सब चीज आ गई, वादा करके पूरा करना, मन्नतों को पूरा करना जो शरी मन्नत हो। वयज़हरुफी हिमुसीमानु समनु, और उनके अंदर मोटापा जाहिर होने लगेगा, खा खा के भैंसे बनने लगेंगे, मोटापा। अब समझो इस जूस को हदीस शरीफ के क्या मतलब मोटापा के जुहूर का। नंबर एक, जो शर्फ और सआदत उनके अंदर मौजूद नहीं है वो शर्फ और सआदत उसकी तरफ लोग रागिब होने लगे। बाद लोग कैसे होते हैं, जिसको हमारी गुजराती में फुलण जी कहते हैं, यानी इनको बातों से फुलाओ तो फूल जाते हैं फुग्गे की तरह। जानवर है ना, मुंह के रास्ते से मोटा होता है खा खा के, और इंसान मुंह और कान दो रास्ते से मोटा होता है, याद रखना हमेशा। एक तो मुंह से खा खा के मोटा होगा और दूसरा कान से कोई तारीफ करेगा ना तो फूलन जी हवा में उड़ता जाएगा। लोग उसकी तारीफ करेंगे तो सर झुका कर अल अब्दुल ज़ईफ तो इसके काबिल नहीं है, ये आपका उसने जन है, और फूलता जा रहा है। कान के रास्ते से भी इंसान मोटा होता है, फूलता है फूलन जी। एक मतलब ये है रिवायत का। नंबर दो, माल को कसरत से जमा करेंगे, इसकी ताबीर है मोटापे के जाहिर होने से। नंबर तीन, दीनी उमूर से गफलत और दीनी उमूर की तरफ किल्लत एहतमाम, इसलिए कि जो मोटे भैंसे होते हैं ना वो दीन पर अमल करने में सुस्त और काहिल साबित होते हैं आम मतलब। जाहिर है कि वो मोटा है, हिल भी नहीं पाता, हिलता भी नहीं, तो न नमाज ढंग से पढ़ेगा, फर्ज भी जैसे वैसे पढ़ लेगा और बैठा रहेगा वो मौका, तरावी में नींद पूरी कर लेगा, कुर्सी पर बैठे है सो रहे, घास तो खर्राटे लेते हैं। तो नंबर चार, बाजे शुर्रा ने हकीकत पर मामूल किया है कि उनके अंदर वाकई जिस्म में मोटापा आएगा, वाकई जिस्मानी मोटापा। और जो लोग ऐश को पसंद करते हैं, आवारगी को पसंद करते हैं, तो लापरवाही की वजह से उमूमन उनके अंदर मोटापा आ जाता है, ऐश आवारगी उमूमन लापरवाही की वजह से उनके अंदर मोटापा आ जाता है। और लोग दुनिया में अनाप शनाप खा करके भी मोटे होते हैं। तो ये तमाम किस्म के मतलब इसके लिए गए हैं। देखिए दूसरी एक रिवायत में भी आया है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह ताला मोटे आलिम को पसंद नहीं करते। अल हिब्रुस समीन, कि जो मोटा हो, यानी अनाप शनाप खाकर, अय्याशी करके, आवारगी करके, दीन से लापरवाही करके, फिर वो मोटा भैंसे जैसा हो गया हो, उससे अल्लाह मोहब्बत नहीं फरमाते। बाकी अगर ये है कि पैदाइशी तौर पर कोई है या मर्ज की वजह से किसी को मोटापा हो गया है तो शरअन मजमूम नहीं है, पैदाइशी या मर्ज की वजह से वो मजमूम नहीं है। इक्तिसाबी मोटापा मजमूम है। इक्तिसाबी मोटापा यानी बिलकसद खा खा के भैंसे जैसा हो है। नाश्ते में दो चार अंडे का मामूल है, ज्यादा नहीं, दोपहर में 8-10 रोटी पर काम चला लूंगा मैं, शाम में एक आध खुंचा दाल चावल होंगे काफी है। इस तरह हमारे हजरत रहमतुल्लाह अलैह किस्सा सुनाते थे, हजरत मुफ्ती महमूद साहब रहमतुल्लाह अलैह, ये हजरत के मलफूजात में भी छपा है। एक खान साहब को किसी ने पूछा, खान साहब क्या नाश्ता होता है आपका, वो है तुम्हें तो काम, गरीब आदमी क्या खाएगा, नाश्ते में एक आध कटोरा शहद होता है, एक आध कटोरा घी होता है, एक मुट्ठी चिलगुजे होते हैं, एक मुट्ठी पिस्ते होते हैं, एक मुट्ठी अखरोट होते हैं, एक मुट्ठी बादाम होती है, और फिर एक आध मुर्गी का बच्चा होता है या बकरी का बच्चा होता है। इतना मुख्तसर सा हम गरीब आदमी का नाश्ता है तो कहा बस बस बस, नाश्ता इतना मुख्तसर है तो आगे दोपहर का खाना कितना मुतव्वल होगा। बात लोग ऐसे होते हैं, बिलकसद वो खा खा के भैंसे जैसे बनते हैं। फिर वो कहते हैं कि बस ततन फिल इल्म वल जिस्म,